तपाईको मनभित्रबाट निस्किएका शब्दरूपी स्पन्दनहरू गजलका माध्यमले साहित्यिकमय बनाउँदै कार्यक्रम गजल बिम्ब फाल्नु नै छ आखिर जुन जतनले सम्हाल्नु छ फाल्नु नै छ आखिर जुन जतनले सम्हाल्नु छ जिन्दगी नामको इट्टाले मृत्युको घर बसाल्नु छ फाल्नु नै छ आखिर जुन जतनले सम्हाल्नु छ मलाई तिम्रो दरबारमाथि उभिन देऊ मलाई तिम्रो दरबारमाथि उभिन देऊ फेरि एकपटक तिम्रो सहर निहाल्नु छ जिन्दगी नामको इट्टाले मृत्युको घर बसाल्नु छ सागरले पठाइरहन्छ उपहारमा हिउँ सागरले पठाइरहन्छ उपहारमा हिउँ त्यसैले हिमालले पनि आफैलाई पगाल्नु छ जिन्दगी नामको इट्टाले मृत्युको घर बसाल्नु छ यो बस्तीबाट कुनै घातीलाई निकाल्नु अगाडि यो बस्तीबाट कुनै घातीलाई निकाल्नु अगाडि मैले स्वयंबाट मनको दुर्भाव निकाल्नु छ जिन्दगी नामको इट्टाले मृत्युको घर बसाल्नु छ विवेकले घुम्नु छ जिन्दगीका आकाशगंगा विवेकले घुम्नु छ जिन्दगीका आकाशगंगा सुरुमा एक पाइला आकाशमा उचाल्नु छ फाल्नु नै छ आखिर जुन जतनले सम्हाल्नु छ जिन्दगी नामको इट्टाले मृत्युको घर बसाल्नु छ हजुर फाल्नु नै छ आखिर जुन जतनले सम्हाल्नु छ जिन्दगी नामको इट्टाले मृत्युको घर बसाल्नु छ टिकापुर कैलाली हाल काठमाडौँ रहँदै आउनुभएका गजलकार विवेक विशालुले लेख्नुभएको गजल संग्रह एक पाइला आकाशमाबाट साभार गरिएको यो गजल वाचन सँगसँगै कार्यक्रम गजल बिम्बको प्रथामा बसिरहनु भएका सम्पूर्ण मित्रहरूमा हार्दिक हार्दिक नमस्कार आदरणीय मित्रहरू काठमाडौँमा रेडियो बागमती एफएम 107.4 मेगाहर्ज बाँकीको नेपालगञ्ज स्थित रेडियो बागेश्वरी एफएम 94.6 मेगाहर्ज लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 मेगाहर्ज टिकापुर कैलालीमा काइड्स एफएम 91.8 मेगाहर्ज र मगलसेन अछाममा रेडियो सोसाइटी एफएम 89 मेगाहर्जको रेडियो तरङ्गबाट हामी एकैसाथ गुन्जिरहेका हुन्छौँ आज पनि उपस्थित भइसकेका छौँ उत्पादन सहयोगी दिनेश प्रजापतिसँगै म तपाईँकै आत्मीयमित्र रोहित शाही अनुरागी मित्रहरू यो कार्यक्रम यति बेला तपाईँले रेडियो मार्फत हामीलाई सुन्न पाउनु भएको छैन भने तपाईँ www.chisapaninepal.blogspot.com मार्फत जति बेला पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ यो व्यवस्था हामीले तपाईँका लागि मिलाइदिएका छौँ नेपाली साहित्यको सशक्त विधा गजल जसको संरक्षण सम्वर्धनमा हामी जुटिरहेका हुन्छौँ कुनै दिन हामी विभिन्न पत्रिका पुस्तकहरूबाट साभार गरेर गजल वाचन गर्छौँ कुनै दिन नेपाली गजलमा कलम चलाइरहनु भएका गजलकारसँग हामी भलाकुसारी गर्छौँ कुनै दिन तपाईँले पठाउनुभएका हाम्रा इमेल र फेसबुकमा प्राप्त भएका ती गजल वाचन गरेर कार्यक्रम गजल बिम्बलाई अगाडि बढाउँछौँ आजको गजल बिम्बको वर्षाई कसरी अगाडि बढ्छ भनेर थुप्रै मित्रहरूलाई अवगत हुन सक्छ मैले सामाजिक सञ्जाल फेसबुक मार्फत पनि सार्वजनिक गरिसकेको छु तसर्थ तपाईँको धैर्यतालाई टुटाउन चाहिन सुरुमा पनि गजल वाचन गरेँ फाल्नु नै छ आखिर जुन जतनले सम्हाल्नु छ जिन्दगी नामको इट्टाले मृत्युको घर बसाल्नु छ यसै गजलका गजलकार जसले एक पाइला आकाशमा गजल सङ्ग्रह यति बेला पाठकहरूको हातमा थमाउनु भएको छ आज गजलकार विवेक विशालु हाम्रो अतिथि हुनुहुन्छ एक पाइला आकाशमा गजल सङ्ग्रह धेरै पाठकहरूले पढ्नु भएको छ सकारात्मक टिप्पणी पनि गर्नुभएको छ के कस्तो प्रतिक्रिया अझ पाउनु भएको छ त उहाँसँग आज धेरै कुराकानी हुनेछन् साथमा उहाँका गजल हामी एक पाइला आकाशभित्रबाट उहाँकै आवाजमा सुन्नेछौँ साथमा हामीले पनि केही गजल वाचन गर्नेछौँ आजको वर्षाईलाई तपाईँले सोचे जस्तै भने जस्तै बनाउनेछौँ एक्लो भएको आवाज नगरिदिनुहोला तपाईँको सामिप्यतामा हामी गाँसिनेछौँ यो सामिप्यताको डोरीलाई कसिलो बनाउनेछौँ अब लाग्छौँ गजलकार विवेक विशालुसँग गरिएको कुराकानीतर्फ विवेकजी यहाँलाई स्वागत छ कार्यक्रममा
धन्यवाद
आरामै हुनुहुन्छ
आरामै
अनि हाम्रो निम्तोलाई सहर्ष स्वीकारेर स्टुडियोसम्म आउनु भएको छ व्यस्तता बावजुद होइन आज तपाईँसँग गजल बिम्बमा कुराकानी हुँदैछ आज पनि के कसरी जिन्दगीको यात्रालाई अगाडि बढाइरहनु भएको छ साहित्य क्षेत्रभन्दा बाहिर
खासै केही छैन अहिले त्यही अध्ययन अध्यापन लेखन यस्तै
जस अध्ययन अध्यापन पनि छ तपाईँको
एउटा इन्स्टिट्युटमा पढाइन्छ भनौँ
काठमाडौँमा बस्नु लागेको त भयो होला ठ्याक्कै 4-5 वर्ष है। टिकापुर कैलाली तपाईँको स्थायी ठेगाना
हजुर।
तपाईँसँग आज निकै मिठा कुराकानी हुनेछन् नेपाली गजलका विषयमा। अहिले पछिल्लो समय त तपाईँले एक पाइला आकाशमा गजल सङ्ग्रह निकाल्नु भएको छ, पाठकहरूको हातमा थमाउनु भएको छ। अगाडि तपाईँले त्रिवेणी कविता सङ्ग्रह प्रकाशित गरिसक्नु भएको
2064 सालमा
त्रिवेणी कविता सङ्ग्रह प्रकाशित गरेर साहित्य क्षेत्रमा क्रियाशील हुनुभएको, अहिले एक पाइला आकाशमा पाठकहरूको हातमा थमाउनु भएको छ, त्यसको विषयमा थप चर्चा परिचर्चा हामी गर्नेछौँ। एक पाइला आकाशको प्रतिक्रिया कस्तो पाउनु भएको छ?
समग्रमा एक पाइला आकाशमा प्रतिक्रिया राम्रै छ। मैले पाठकहरू धेरै किसिमको पाएँ हेर्नुहोस् रोहितजी, राम्रोदेखि नराम्रोसम्म। म चाहिँ यहाँ चाहिँ राम्रोदेखि नराम्रोसम्म कस्तो कस्तो पाठकहरूले के भन्ने कुरा अलिकति खुलासा गर्न चाहन्छु। अनि कोही विद्वान मित्र यस्तो पनि भेटेँ रोहितजी, जसले चाहिँ मेरो गजल सङ्ग्रहलाई यो दशकै उत्कृष्ट गजल सङ्ग्रह हो भन्ने किसिमका मित्रहरू पनि भेटिए। अनि कसैले चाहिँ मैले पढेका गजल सङ्ग्रहहरूमा यो वर्षको चाहिँ एकदमै उत्कृष्ट गजल सङ्ग्रह भन्ने मित्रहरू पनि भेटिए। र मलाई यस्तो किसिमको पनि फोन आयो रोहितजी, तपाईँको गजल सङ्ग्रहमा चामलभन्दा बिहा बढी छ भन्ने किसिमको फोन पनि नआएको होइन रोहितजी। एकदम यो चाहिँ दिल खोलेर मैले भन्नुपर्दा
जस सकारात्मक टिप्पणी पनि पाउनुभयो, नकारात्मक टिप्पणी पनि पाउनुभयो।
यसमा चाहिँ मेरो के मत छ भनेपछि, सबै कुरा सबैलाई रुच्दैन हेर्नुहोस्। जस्तै कसैलाई फर्सी मनपर्न सक्छ तर कसैलाई फर्सी नमन पर्न सक्छ, तर फर्सीको विशेषता आफ्नो ठाउँमा महत्त्वपूर्ण हुन्छ। त्यसैले नकारात्मक टिप्पणीहरूलाई पनि मैले चाहिँ त्यसरी निराशाजनक रूपमा चाहिँ लगेको छैन। जे होस् तब मात्र टिप्पणीहरूको महत्त्व हुन्छ जब चाहिँ कुनै पनि कारण उल्लेख गरिन्छ, होइन त रोहितजी?
हजुर।
मलाई चाहिँ बिना कारण भनौँ त, मलाई प्रश्न कारण नखुलाएर चाहिँ भएका प्रतिक्रियाहरू नि चाहिँ
यस कारण चाहिँ उहाँहरूले भन्नु भएन। ठिक छ मित्रहरू, उहाँलाई यस्तो प्रतिक्रिया दिनुभएको छ भने कारण पनि खुलाइदिनु होला। राम्रो छ भने कसरी राम्रो भयो त, नराम्रो छ भने कसरी नराम्रो भयो त, यो कारण खुलाइदिँदा सर्जकलाई लेखेका रचनाहरूलाई सुल्झाउने मौका मिल्छ। आज विवेक विशालु हाम्रो अतिथि हुनुहुन्छ गजल बिम्बोमा, उहाँसँग कुराकानी गरिरहेका छौँ। विवेकजी, हामी तपाईँको पहिलो गजल तपाईँकै आवाजमा सुन्छौँ।
म चाहिँ मेरो पहिलो गजल सङ्ग्रहभन्दा बाहिरबाट राख्न चाहन्छु।
हुन्छ, सुरु गर्न सक्नुहुन्छ।
बन्न पनि त सकुला आँखा बिझाउने मान्छे, बन्न पनि त सकुला आँखा बिझाउने मान्छे, बन्न चाहन्न कसैले आँखामा सजाउने मान्छे, बन्न चाहन्न कसैले आँखामा सजाउने मान्छे, कसरी पाउँछौ भन म मुसाफिरको ठेगाना, कसरी पाउँछौ भन म मुसाफिरको ठेगाना, मलाई हर पल यादहरू पठाउने मान्छे, मलाई हर पल यादहरू पठाउने मान्छे, बन्न पनि त सकुला आँखा बिझाउने मान्छे, बन्न चाहन्न कसैले आँखामा सजाउने मान्छे। रङ्गी बिरङ्गी बनेर हिँड्छन् यहाँ कपडाहरू, रङ्गी बिरङ्गी बनेर हिँड्छन् यहाँ कपडाहरू, हेर्न मन छ यो जिन्दगी लगाउने मान्छे, हेर्न मन छ यो जिन्दगी लगाउने मान्छे, मैले कोठामा बत्ती झुन्ड्याएको छु जसो गरी, मैले कोठामा बत्ती झुन्ड्याएको छु जसो गरी, हराएछ कहाँ जुन तारा झुन्ड्याउने मान्छे, हराएछ कहाँ जुन तारा झुन्ड्याउने मान्छे, रम्दै घुचिरहन्थ्यो तनमनका मेरा घाउहरू, रम्दै घुचिरहन्थ्यो तनमनका मेरा घाउहरू, रम्दै घोचिरहन्थ्यो तनमनका मेरा घाउहरू, मुस्कुराइरहनाले दुखेछ दुखाउने मान्छे, मुस्कुराइरहनाले दुखेछ दुखाउने मान्छे, मेरो क्रोधले बस्ती खरानी बन्न सक्छ, मेरो क्रोधले बस्ती खरानी बन्न सक्छ, कोही आइदेऊ विवेकलाई फकाउने मान्छे, कोही आइदेऊ विवेकलाई फकाउने मान्छे।
निकै मिठो गजल हामीले तपाईँको सुन्यौँ, सङ्ग्रहभन्दा बाहिरी अहिले नयाँ गजल तपाईँले लेख्नु भएको, त्यही गजल हामीले सुन्यौँ तपाईँको आवाजमा सुरुमा। यति निकै मिठा गजल हाम्रो विवेकजीले कुन बेला लेख्नुहुन्छ?
यो ठ्याक्कै बेला चाहिँ मैले आफैले पनि ध्यान दिने गरेको छैन रोहितजी, कुन बेला म लेख्छु?
जुन बेला मनमा भाव आउँछ त्यति बेला लेख्दै
भन्छ।
अनि त्यति बेला के गर्नुहुन्छ, कापीमा कोर्नुहुन्छ या दिमागमै राख्नुहुन्छ?
म चाहिँ तुरुन्त काठमा कुरिहाल्छु रोहितजी, म दिमागमा धेरै बेर खेलाउन सक्दिनँ, दिमागमा मैले खेलाएका धेरै मिठा मिठा कुराहरू चाहिँ मैले धेरैचोटि बिर्सिसकेको हुनाले चाहिँ म चाहिँ आफूसँग एउटा सानो डायरी अथवा एउटा कलम चाहिँ म बोकिराख्छु, अथवा यदि केही पनि भएन भने मोबाइलको मेसेजमा गएर पनि ड्राफ्टमा सेभ गर्ने बानी छ रोहितजी।
अनि अब तपाईँ त एउटा सुदूरपश्चिमको सशक्त गजलका टिकापुर कैलाली तपाईँको स्थायी घर हो, हाल काठमाडौँमा रहनुहुन्छ, थुप्रै सङ्घर्षहरू पनि चाल्नु भएको छ नेपाली साहित्यमा, गजलसँग एक पाइलो आकाशमा यति बेला थुप्रै पाठकहरूको हातमा थमाउनु भएको छ। अहिले सुदूरपश्चिमको गजलको माहौल के छ भनेर मैले प्रश्न गर्दा विवेकजीबाट के जवाफ आउँछ?
सुदूरपश्चिमको गजल भन्नाले म आफैलाई पनि लिन सक्छु रोहितजी, म पनि सुदूरपश्चिमकै गजलको माहौलबाट उत्पादन भएको एउटा प्रोडक्ट हुँ। जस्तै म सङ्घर्ष गर्दै यहाँसम्म आइपुगेँ, यो चाहिँ सुदूरपश्चिमदेखिकै मेरो यात्रा हो रोहितजी। र अहिले हाल सुदूरपश्चिममा पनि धेरै मित्रहरू हुनुहुन्छ जो सशक्त सशक्त गजलहरू लेख्नुहुन्छ, र उहाँहरूलाई पनि म यो यही रेडियो मार्फत सम्झन चाहन्छु रोहितजी।
तपाईँ टिकापुर होइन, तपाईँ जन्म टिकापुरमा भएको?
जन्म चाहिँ अछाम।
अछाम पछि पढाइ लेखाइ क्रम बसाइसराई तपाईँ टिकापुरमा होइन?
7 वर्षको उमेरमा म तराई झरेको रहेछ।
7 वर्षको उमेरमा तराईमा झर्नुभयो, टिकापुरको माहौलमा घुलमिल हुनुभयो, कस कसको साथ पाउनुभयो टिकापुर क्षेत्रमा, त्यस्तो गजल क्षेत्रमा लाग्नुभएका स्रष्टाको?
टिकापुरमा धीरज ठकुरी त्रिवेणी दाईको साथ खुबै मिल्यो, उहाँले मलाई साथ मात्रै होइन खुब प्रेरणा पनि दिनुभयो रोहितजी। वास्तवमा भन्नुपर्दा मलाई, मैले जब मञ्चबाट कलेजको कार्यक्रममा, स्कुलको कार्यक्रममा जब मैले मञ्चबाट चाहिँ गजल वाचन गरेँ, तब चाहिँ पछाडिपट्टि त्यो मञ्चको पछाडिपट्टि आएर चाहिँ धीरज दाईले मेरो हात समातेर एकतिर बोलाएर चाहिँ, अनि हामीले चाहिँ त्यसरी हाम्रो चाहिँ अगाडि बढेका थियौँ है। त्यसपछि अशोक बोरा असीम पीडा दाईसँग पनि राम्रै साथ रह्यो, अनि श्रेष्ठ प्रिया पत्थरहरूसँग पनि राम्रै साथ रह्यो रोहितजी।
हामीले नाम सुन्छौँ, उहाँहरू अग्रजका रूपमा हामीले लिनैपर्छ, धीरज त्रिवेणी, अशोक बोरा असीम पीडा, श्रेष्ठ प्रिया पत्थर जस्ता साहित्यकारको साथ पाउनुभयो यो क्षेत्रमा। आज उहाँहरूकै साथले एक पाइला आकाश जन्मायो,
त्यसै भन्नुपर्छ।
अब हामी अर्को गजल सुन्छौँ तपाईँको यति बेला।
अर्को गजल चाहिँ मेरो सङ्ग्रहभित्रबाट छ। जिन्दगी महलमा सजिएको गमला भएको छ, जिन्दगी महलमा सजिएको गमला भएको छ, समय भन्छ तेरो जिन्दगी तबला भएको छ। जिन्दगी महलमा सजिएको गमला भएको छ, समय भन्छ तेरो जिन्दगी तबला भएको छ। दुविधामा छु कुन हात रोजौँ भनेर, दुविधामा छु कुन हात रोजौँ भनेर, सजायमा एक हात काट्ने फैसला भएको छ, सजायमा एक हात काट्ने फैसला भएको छ। जसले झुप्रो जलायो उसको महल भत्काइयो रोहितजी, जसले झुप्रो जलायो उसको महल भत्काइयो, सुनाइयो बस्तीमा न्यायिक बदला भएको छ, सुनाइयो बस्तीमा न्यायिक बदला भएको छ। बादशाहले सहरवासीलाई ऐना बाँडेपछि, बादशाहले सहरवासीलाई ऐना बाँडेपछि, रातारात दरबारमा हमला भएको छ, रातारात दरबारमा हमला भएको छ, समय भन्छ तेरो जिन्दगी तबला भएको छ।
निकै मिठो गजल विवेकजीको हामीले यति बेला सुन्यौँ। विवेकजी, तपाईँका दुईवटा गजल अनि एउटा गजल मैले सुरुमै वाचन गरेँ, समग्र तिनवटा गजल समायोजन भइसक्यो, अझ थुप्रै गजल हामीले वाचन पनि गर्नु छ, सुन्नु पनि छ तपाईँको आवाजमा। तपाईँले रोज्नु भएको साङ्गीतिक गजल राख्न चाहन्छु, कुन गजल रोज्नुहुन्छ?
मलाई चाहिँ जीवन दाईको, जीवन पानी दाईको यो धरती यो आकाश भन्ने गजल चाहिँ सुन्न मन छ रोहितजी।
ठिक छ, यति बेला यो धरती त्यो आकाश कहाँ एकै नाश छ, क्षितिजभन्दा पर अर्कै इतिहास छ, जसमा शब्द गजलकार जीवन पानीको हो, स्वर सङ्गीत नारायण लामाको। यति बेला यो साङ्गीतिक गजल रेडियो सुनेर बस्नुभएको सम्पूर्ण मित्रहरूको लागि
कहाँ एकै नाश छ यो धरती त्यो आकाश, कहाँ एकै नाश छ चितिज भन्दा पर, चितिज भन्दा पर अर्कै इतिहास छ यो धरती त्यो आकाश। दुखै नाश छ फूल उस्तै दुरुस्तै कहाँ फुल्छन् फुल्दैनन् फूल उस्तै दुरुस्तै कहाँ फुल्छन् फुल्दैनन् फूल उस्तै दुरुस्तै कहाँ फुल्छन् फुल्दैनन् फूल उस्तै दुरुस्तै कहाँ फुल्छन् एउटा मागन्ध छ एउटा मागन्ध छ हरको मसुवास छ यो धरती त्यो आकाश कहाँ एकै नाश छ
तपाईको मनभित्रबाट निस्किएका शब्दरूपी स्पन्दनहरू गजलका माध्यमले साहित्यिकमय बनाउँदै कार्यक्रम गजल बिम्ब जिन्दगी ईश्वरले पठाएको खेलौना जस्तै जिन्दगी ईश्वरले पठाएको खेलौना जस्तै रहर मैले जिउन बनाएको खेलौना जस्तै जिन्दगी ईश्वरले पठाएको खेलौना जस्तै जुन तारा हेरेर रात काट्न थालेको छु जुन तारा हेरेर रात काट्न थालेको छु जुन तारा आकाशले सजाएको खेलौना जस्तै जिन्दगी ईश्वरले पठाएको खेलौना जस्तै आफ्नै हातले भविष्य चकनाचुर पारेको हुँ आफ्नै हातले भविष्य चकनाचुर पारेको हुँ केटाकेटीले रिसले फुटाएको खेलौना जस्तै जिन्दगी ईश्वरले पठाएको खेलौना जस्तै आउन देऊ सुनामीहरूलाई तुफानहरूलाई आउन देऊ सुनामीहरूलाई तुफानहरूलाई सुति हाल्छ मेरी छोरीले सुताएको खेलौना जस्तै जिन्दगी ईश्वरले पठाएको खेलौना जस्तै यी मानिसहरूले आमा र देश लुकाएका छन् यी मानिसहरूले आमा र देश लुकाएका छन् सानोमा नयाँ किन्न पुरानो लुकाएको खेलौना जस्तै जिन्दगी ईश्वरले पठाएको खेलौना जस्तै रहर मैले जिउन बनाएको खेलौना जस्तै हजुर जिन्दगी ईश्वरले पठाएको खेलौना जस्तै रहर मैले जिउन बनाएको खेलौना जस्तै एक पाइला आकाशमाबाट विवेक विशालुको अर्को गजल वाचन गरिसकेपछि तपाईँलाई फेरि पनि स्वागत छ यति बेला हामी काठमाडौँमा रेडियो बागमती एफएम 107.4 मेगाहर्ज बाँकेको नेपालगञ्ज स्थित रेडियो बागेश्वरी एफएम 94.6 मेगाहर्ज लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 मेगाहर्ज टिकापुर कैलालीमा काइट्स एफएम 91.8 मेगाहर्ज र मगलसेना छामा रेडियो सोसाइटी एफएम 89 मेगाहर्जको रेडियो तरङ्गबाट एकैसाथ गजल बिम्बको यो बसाई सुनिरहनु भएको छ आजको बसाईलाई पनि तपाईँले सोचे जस्तै भने जस्तै बनाउने प्रयासमा छौँ आज टिकापुर कैलाली स्थायी घर भई हाल काठमाडौँ रहँदै आउनुभएका गजलकार विवेक विशालु हाम्रो अतिथि हुनुहुन्छ उहाँसँग हामीले कुराकानी गरिरहेका छौँ अब चाहिँ हामी बाँकी कुराकानीतिर लाग्छौँ विवेकजी अब कुराकानी गर्ने क्रममा अब जीवन सङ्घर्षका कुराकानी गर्छौँ तपाईँको परिवारमा को को हुनुहुन्छ
म अनि दुईवटा एउटा दाई एउटा भाइ अनि बुवा आमा
यस परिवार रमाइलो छ परिवारमा त्यस्तो साहित्यिक माहौल कस्तो छ
परिवार में मेरे साहित्यिक परिवार भर रुचाऊँ रोहित जी में
साहित्य में राम्रो छ। तपाईको बुवा पनि साहित्य क्षेत्र में क्रियाशील है?
बुवाले पनि आफ्नो समय में भनौं न आफ्नो क्षेत्र में साहित्य में केही राम्रै नाम नकमाए पनि जे होस् लेखेर अनि आफ्नो गाउँ समाजलाई चाहिँ अलिकति केही पस्किनु भएकै हो। त्यति बेला राजा वीरेन्द्र को हातबाट मेरो बुवाले पुरस्कार पनि लिनुभएको थियो। रोहित
वीरेन्द्र जो हामीलाई स्मरण में आई रह
दीपायल में
रहता तपाईको बुवाले पुरस्कार लिनुभयो।
अनि मेरो लेखन चाहिँ मेरो दाई को प्रेरणा भन्न रुचाउँछु रोहित जी। मेरो दाई म भन्दा राम्रो गजलकार हो भन्न पनि रुचाउँछु म यही रेडियो मार्फत, किनभने पछि मेरो दाईले एकदम सशक्त गजल अझ पनि लेख्दै आएको छ।
तपाईको दाईको नाम
सुशील दृष्टान्त,
सुशील दृष्टान्त नाम सुनेकै हो, धेरैले सुन्नु भएको छ। जस तपाईको दाईको साथले अझ प्रेरणा मिल्यो भन्नुपर्छ।
एकदमै एकदमै मलाई लेख्न सिकाएको पनि मेरो दाईले नै हो।
जस्तो तपाईँ अब कैलालीमा रहँदा पनि गजल लेखनमा त्यतिकै क्रियाशील हुनुहुन्थ्यो, काठमाडौँमा पनि हुनुहुन्छ, अहिले काठमाडौँमा कस्तो माहौल बुझ्नु भएको छ? काठमाडौँको गजलको माहौल के छ? मैले तपाईँलाई प्रश्न गरेँ।
काठमाडौँको माहौल दुई थरीले छ रोहितजी। एक थरीले राम्रो लेख्नेहरू पनि छन् र अर्को थरीले राम्रो उफ्रानेहरू पनि छन्। र यो राम्रो उफ्रानेहरूले चाहिँ यो गजलको चाहिँ जो स्तरको कुरो अनि गजलको मूल्यको कुरो चाहिँ घटाउने काम गरेको छन् रोहितजी। हेर्नुहोस्
जस एकातिर कुरा काट्ने पनि धेरै छन्, एकातिर राम्रो भन्ने पनि धेरै छन् होइन?
एकदम एकदम यहाँ चाहिँ कृति नपढेर पनि नराम्रो भन्ने मान्छेहरू पनि भेटियो रोहितजी। जसले चाहिँ तपाईँलाई चिनेको छैन त्यसले तपाईँलाई नराम्रो भन्दा कस्तो लाग्छ? हो त्यस्तो किसिमको मान्छेहरू पनि भेटियो।
जस्तो अब थुप्रै स्रष्टाको आफ्नै प्रतिक्रिया दिने सिलसिला जारी हुन्छ, आफ्नो शैली पनि हो त्यो, समीक्षा सबैको फरक फरक रहन्छ। जस्तो जीवन सङ्घर्षकै कुराकानी गरिरहेका थियौँ, तपाईँको जन्म अछाम भन्नुभएको थियो अगाडि।
हजुर
अछाम कुन ठाउँमा भएको?
अछाम दर्ना,
दर्नामा जन्म। अछामबाट कति सालमा, 7 वर्षको उमेरमा तराईमा बुवा मम्मीले तपाईँलाई झार्नुभयो भनौँ, तराईमा बसाइसराई
गर्यो।
त्यसपछि स्कुल लेभलको पढाइ टिकापुरमै पढ्यो,
टिकापुरमै पढ्यो।
प्लस टू लेभलको पनि उतै हो?
उतै पढ्यो।
ब्याचलर लेभल अहिले काठमाडौँमा हुनुहुन्छ, काठमाडौँको कुन कलेजमा पढिरहनु भएको छ
अहिले? अब एनसिसी भनौँ न,
नेपाल कमर्स क्याम्पस।
अहिले चाहिँ सम्बन्ध त्यति छैन किनकि अब सबै अब रिजल्टकै पर्खाइ हो।
भनेपछि ब्याचलर थर्ड इयरको इक्जाम
बसिरहेको।
आज तपाईँसँग कुराकानी गरिरहेका छौँ गजल को बारेमा, अझ थप कुराकानी गर्नेछौँ हामी। यति बेला अर्को गजल हामी सुन्छौँ यति बेला तपाईँकै आवाजमा।
त्यहाँ कोही पनि होमिन्न जहाँ भरोसा भेटिँदैन, त्यहाँ कोही पनि होमिन्न जहाँ भरोसा भेटिँदैन, उजाड रुखमा गुड बनाउने चरा भेटिँदैन, उजाड रुखमा गुड बनाउने चरा भेटिँदैन, ढुङ्गा भेटे एक अर्कोलाई प्रहार गरिन्छ भने, ढुङ्गा भेटे एक अर्कोलाई प्रहार गरिन्छ भने, ढुङ्गाहरू धुलो पारियो बस्तीमा ढुङ्गा भेटिँदैन, ढुङ्गाहरू धुलो पारियो बस्तीमा ढुङ्गा भेटिँदैन, भोकमरीको बेला झन् बस्तीभरि मासु पाक्छ, भोकमरीको बेला झन् बस्तीभरि मासु पाक्छ, भोकमरीको बेला झन् बस्तीभरि मासु पाक्छ, त्यसैले प्रायसँग यहाँ हातखुट्टा भेटिँदैन, त्यसैले प्रायसँग यहाँ हातखुट्टा भेटिँदैन, यो सहरमा कसैलाई आफ्नै चेहरा मन पर्दैन, यो सहरमा कसैलाई आफ्नै चेहरा मन पर्दैन, त्यसैले पनि पुरै सहरभरि ऐना भेटिँदैन, त्यसैले पनि पुरै सहरभरि ऐना भेटिँदैन।
हजुर त्यहाँ कोही पनि होमिन्न जहाँ भरोसा भेटिँदैन, उजाड रुखमा गुड बनाउने चरा भेटिँदैन। एक पाइला आकाशमाबाट विवेक विश्वालीले यो गजल वाचन गर्नुभयो। त्यसो त एक पाइला आकाशमा निकै मिठा मिठा गजल छन् र राम्रो भन्ने पनि धेरै छन्, नराम्रो भन्ने पनि धेरै छन् भनेर
होइन गुरु, नराम्रो भन्ने चाहिँ थोरै छन्।
जस प्रतिक्रिया चाहिँ पाइरहनु भएको छ एक पाइला आकाशमाको, प्रतिक्रिया पाउनु नै सबभन्दा ठुलो कुरो हो।
एउटा पाठक चाहिँ मलाई दुईवटा पाठक, हेर्नुहोस् गुरुजी।
अब गजलको विषयमा कुराकानी गरौँ विवेकजी, अब थुप्रै स्रष्टाको थुप्रै थुप्रै परिभाषा आउँछ, तपाईँले भोगेको तपाईँले जानेको वास्तवमा गजल के हो त?
गजल अहिले व्याख्या गर्न थाल्दा धेरै आलोचनाहरू सहनु पर्ने परिस्थिति आउन सक्छ, किनभने पछि विभिन्न गजलकारहरू द्वारा दिग्गज दिग्गज व्यक्तिहरू द्वारा पनि अहिले ठाउँ ठाउँ अहिले मञ्चबाट पनि गजल भनेको यो भन्ने किसिमको कुरा गर्न डराइरहेको अवस्था छ। मेरो विचारमा गजल भनेको एउटा आफ्नै फ्लोमा बगेको, आफ्नै लयमा बगेको, आफ्नै लयमा बगेको काफिया अनिवार्य काफियाको अनिवार्यताको एउटा रूप हो भन्न रुचाउँछु।
काफिया चाहिँ हुनु पर्यो,
काफिया चाहिँ हुनु पर्यो, र आफ्नो एक किसिमको गजलमा आफ्नो किसिमको लय हुनु पर्यो।
अब अहिले अग्रज गजलकारहरू आफैमा विवाद छ, अग्रज गजलकारहरूको परिभाषा आफै आफैमा विवादमा आइरहेको छ,
विवाद
भन्न पनि गाह्रो छ, गजलको विस्तृत व्याख्या गर्न गाह्रो छ। ठिक छ, ती आगामी दिनमा गजल बिम्बमा उठाउनेछौँ त्यस्ता कुराहरू, जो गजलको विषयमा हामी बहस पनि गर्नेछौँ। कार्यक्रम गजल बिम्बलाई राम्रो बनाउने प्रयासमा हामी छौँ। आज विवेक विशालुसँग हामीले कुराकानी गरिरहेका छौँ। यति बेला साङ्गीतिक गजल तपाईँका लागि राख्नुपर्छ, हामी विवेकजीकै रोजाइमा पर्न सफल साङ्गीतिक गजल राख्न चाहन्छु। विवेकजी, कुन साङ्गीतिक गजल बजाउँ यति बेला तपाईँका लागि?
यो समयमा मधु शास्त्री दाईको सधैँ आनन्दित जीवन भनोस्, मेरो घर नै तपोवन बनोस् भन्ने गीत,
यही साङ्गीतिक गजल यति बेला सधैँ आनन्दित जीवन बनोस्, मेरो घर नै तपोवन बनोस्, विश्व नेपालीको आवाजमा परवीण ब्राइलीको सङ्गीतबद्ध मधु शास्त्रीले लेख्नु भएको यो साङ्गीतिक गजल यति बेला तपाईँका लागि।
सङ्गमयो बिन्ती बिसाउँछु अब यो जिन्दगी भजन बनो भजन बनो जीवन बनो सधै आनन्दी जीवन बनो मेरो घर नै तपोवन बनो मेरो घर नै तपोवन बनो सधै आनन्दी जीवन बनो सधै आनन्दी जीवन बनो मेरो घर नै तपोवन बनो मेरो घर नै तपोवन बनो गंगा झैं निर्मल यो मन बनो गंगा झैं निर्मल यो मन बनो सधै आनन्दित जीवन बनो सधै आनन्दित जीवन बनो मेरो घर नै तपोवन बनो मेरो घर नै तपोवन बनो
तपाईको मन भित्रबाट निस्किएका शब्दरूपी स्पन्दनहरू गजलका माध्यमले साहित्यिकमय बनाउँदै कार्यक्रम गजल बिम्ब फूल खेलाइयो कहिले काँडा पनि समाइयो फूल खेलाइयो कहिले काँडा पनि समाइयो दुःखहरूलाई देखाउने भनी दुःखमा पनि मुस्कुराइयो फूल खेलाइयो कहिले काँडा पनि समाइयो चरा झैं उडाउन कसैले यसरी प्रयोग गर्न खोज्यो चरा झैं उडाउन कसैले यसरी प्रयोग गर्न खोज्यो ममा पखेटा लगाइयो अग्लो पहाडमाथि उभाइयो फूल खेलाइयो कहिले काँडा पनि समाइयो मेरा सपनाहरू पनि बहुतै खूबसूरत थिए मेरा सपनाहरू पनि बहुतै खूबसूरत थिए टुक्रा टुक्रा पारियो अनि सन्दुकभित्र लुकाइयो फूल खेलाइयो कहिले काँडा पनि समाइयो कसले पायो होला खबरहरू अन्जान देशमा कसले पायो होला खबरहरू अन्जान देशमा जुन कागजको नाउँहरूमा लेखेर बगाइयो फूल खेलाइयो कहिले काँडा पनि समाइयो विवेक बिना कोही खुसी छ भन्ने प्रमाणमा विवेक बिना कोही खुसी छ भन्ने प्रमाणमा कैयौँ मुस्कुराएका रङ्गीन तस्विरहरू देखाइयो फूल खेलाइयो कहिले काँडा पनि समाइयो दुःखहरूलाई देखाउने भने दुःखमा पनि मुस्कुराइयो हजुर फूल खेलाइयो कहिले काँडा पनि समाइयो दुःखहरूलाई देखाउने भने दुःखमा पनि मुस्कुराइयो विवेक विषालुको यो गजल वाचनपछि तपाईँलाई फेरि पनि स्वागत छ यति बेला हामी काठमाडौँमा रेडियो बागमती एफएम 107.4 मेगाहर्ज बाँकेको नेपालगञ्ज स्थित रेडियो बागेश्वरी एफएम 94.6 मेगाहर्ज लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 मेगाहर्ज टिकापुर कैलालीमा काइट्स एफएम 91.8 मेगाहर्ज र मगलसेना छामा रेडियो सोसाइटी एफएम 89 मेगाहर्जको रेडियो तरङ्गबाट हामी एकैसाथ गुन्जिएका छौँ हामी नेपाली साहित्यको सशक्त विधा गजल जसको संरक्षण सम्बोधनमा हामी जुटिरहेका हुन्छौँ कुनै दिन हाम्रो इमेल र फेसबुकमा प्राप्त भएका गजल वाचन गर्छौँ कुनै दिन अतिथि गजलकार भलाकुसारी गर्छौँ कुनै दिन विभिन्न पत्रिका पुस्तकहरूबाट साभार गरेर गजल वाचन गर्छौँ आज अतिथिका रूपमा गजलकार विवेक विशालु हाम्रो अतिथि हुनुहुन्छ उहाँसँग कुराकानी गरिरहेका छौँ अब बाँकी कुराकानीतिर लाग्छौँ विवेकजी अब कुराकानी गर्ने क्रममा तपाईँको एक पाइला आकाशमा भित्र रहेर हामी कुराकानी गर्छौँ एक पहिला आकाशलाई जयगौरी पब्लिकेसनले व्यवस्थापन गरेको होइन
ए बालाजी चोकमा रहेको जयगौरी पब्लिकेसनले चाहिँ सबै काम गर्यो
जस्तो तपाईँको एक रुपियाँ पनि परेन यो सङ्ग्रह
परेन परेन फेरि मलाई पे नि गर्यो रोयल्टी
तपाईँले पैसा पनि पाउनुभयो गजल लेखे बापत तपाईँले गजल यो सङ्ग्रहमा दिए बापत पैसा पाउनुभयो
हजुर
पैसा पाउने गजलका कमै छ
कमै छन्
कस्तो लाग्छ यति बेला
यो कुराले मलाई एकदमै आनन्दित तुल्याउँछ रोहितजी त्यस्तो पैसा पाएर गजल सङ्ग्रह बजारमा ल्याउने गजलकार सायद मैले सुनेको चाहिँ छैन रोहितजी वास्तवमै भन्नुपर्दा
जस अब कसैले पाएको होला नि होइन त्यो चाहिँ आफ्नै ठाउँमा छ तर हामी सुनेका पनि छैनौँ तर कमै मात्रामा होला सकभर पाएको पनि पब्लिकेसनले जो पैसा दिएको अवस्था छैन गजलकारलाई
गरायो गजलकारहरूले आफै लगानी गरेको अवस्था छ
गजलकारले आफै लगानी गर्ने 40-50 हजार रुपियाँ होइन लगानी गरेर जो सङ्ग्रह निकाल्ने यो क्रम जारी छ यति बेला जयगौरी पब्लिकेसनले तपाईँलाई साथ दियो तपाईँका गजललाई साथ दियो एक पाइला आकाशमा
एकदम
एक पाइला आकाशमा ल्याउनु अगाडि कस कसको साथ पाउनुभयो
एक पाइला आकाशमा आउनु अगाडि धेरैको साथ छ रोहितजी मलाई एकदमै साथ दिनुहुने बाबु त्रिपाठी दाई अनि ज्ञानु आकर सर अनि जीवन पानी दाई त्यस्तै मनोज नेउपाने दाई यिनीहरूको चाहिँ एकदमै ठुलो सल्लाह र सुझावले चाहिँ म अगाडि बढेको हुनुहुन्छ
जस अग्रजहरूको एक किसिमको साथ पाउनुभयो त्यसो त अब अग्रजहरूको जम्का भेट पनि हुन्छ तपाईँसँग तपाईँ पनि घुलमिल हुनुभएको छ अग्रजहरूसँग गजलको बारेमा चर्चा परिचर्चा कस्तो छ काठमाडौँमा र म पसलमा कस्तो छ भन्ने कुरा धेरै थाहा छ
एकदमै
कुरा भोगी पनि सक्नु भएको छ
एकदमै
अनि तपाईँको सुरुवातमा त्रिवेणी कविता सङ्ग्रह 2064 सालमा आयो
2064 साल असार 23 गते बर्दिया गुलरियाको वृद्ध आश्रममा चाहिँ विमोचन भएको गुरु
2064 सालमा निस्केको धेरै लामो समयपछि सङ्ग्रह आयो नि त गजलसँग
यसमा मैले जो पुरानो मेरो कमजोरीहरूलाई छ त्यसलाई चाहिँ निर्मूल पार्ने प्रयास गरेर चाहिँ मैले यो गजल संग्रह ल्याएको हुँ। 1964 सालमा म यस्तो उमेरले पनि सानै थिएँ र रचनाको किसिमले पनि त्यस्तो परिपक्व थिएन होला र आजको जति परिपक्वता छ यो चाहिँ भोलि कम हुनसक्छ त्यो आफ्नो ठाउँमा छ तर चाहिँ मलाई चाहिँ फेरि कमजोरीलाई फेरि कमजोरी चाहिँ नझल्किओस् भनेर चाहिँ मैले एक पाइला आकाशमा चाहिँ बडो मेहनत गरेर निकालेको हुँ रोहितजी।
जस्तो अब सुरुवातमा लेख्दाखेरि त कमी कमजोरीहरू भइहाल्छन् होइन, त्रिवेणीमा थिए होला नि ती कमी कमजोरीहरू, आफैले पनि एक किसिमको मानसपटलमा लिनुभएको होला, थुप्रै कमजोरीहरू हुन सक्छन्। आज आएर एक पाइला आकाशमा त्यस्ता कमजोरीहरू हामी भेटाउन सक्दैनौँ
र यसको मतलब यो होइन कि कमजोरीहरू छैनन्। अब यसको केही समयपछि चाहिँ यसका यसमा भएका कमजोरीहरू चाहिँ मलाई आफूलाई चाहिँ अरूलाई नलागे पनि एउटा लेखकलाई चाहिँ आफ्नो कमजोरी चाहिँ एकदमै थाहा हुन्छ रोहितजी, जसले जतिसुकै जे भनोस् लेखकलाई आफ्नो कमजोरी चाहिँ एकदमै थाहा हुन्छ र त्यसमा चाहिँ लेखक सधैँ सजग रहनुपर्छ।
यस कमजोरी पनि होलान् अब तपाईँले जे तपाईँलाई थाहा छ अरू मित्रहरूलाई पनि, अब आफ्नो हेर्ने दृष्टिकोण हो, सोच्ने दृष्टिकोण हो, समीक्षा गर्ने दृष्टिकोण हो, त्यो स्रष्टाहरूको भरमा निर्भर रहन्छ। एक पाइला आकाशमाको दोस्रो संस्करण आउँदैछ भन्ने कुरा अगाडि हामी स्टुडियोभित्र छिर्नु अगाडि गर्नुभएको थियो,
एकदमै अब
पहिलो संस्करण सबै रितिसक्यो,
लगभग रितिसक्यो रोहितजी।
दोस्रो संस्करण कहिले आउँछ?
अब लगभग 1-1.5 महिनाभित्र नै दोस्रो संस्करण बजारमा आइपुग्छ।
त्यसै सङ्ग्रह निस्केको त धेरै भएको छैन, 3-4 महिना भयो, 3-4 महिनामै दोस्रो संस्करण निस्कनु सबभन्दा ठुलो कुरो हो।
यही त मलाई यही कुराले त म खुसी छु रोहितजी, यही कुराले चाहिँ मैले चाहिँ गजल लेखेछु जस्तो पनि लाग्न थाल्यो, यही कुराले चाहिँ मलाई गजलप्रति विश्वास पनि लाग्न थालेको छ रोहितजी अहिले।
जस अब सङ्ग्रह निकै राम्रो बनेको सायद छ, सङ्ग्रह निकै राम्रो बनेको छ, धेरैको राम्रो प्रतिक्रिया तपाईँले पाइरहनु भएको छ
एकदम।
हामी कार्यक्रमको एकदम उत्तरार्धमा पनि छौँ, हामी दुईवटा गजल समग्र रूपमा हामी अन्त्यमा तपाईँका सुन्छौँ। हामी यति बेला अन्तिम गजल पहिलो गजल अन्तिमको पहिलो गजल हामी यति बेला सुन्छौँ विवेकजीको आवाजमा,
छानो लागिरहेछ भन्ने गजल चाहिँ सुनाउँछ।
हुन्छ, सुरु गर्न सक्नुहुन्छ।
वर्षौँ पछि कसैको घरमा छानो लागिरहेछ, वर्षौँ पछि कसैको घरमा छानो लागिरहेछ, सायद त्यसैले पुरै गाउँ भिरानो लागिरहेछ। वर्षौँ पछि कसैको घरमा छानो लागिरहेछ, सायद त्यसैले पुरै गाउँ बिरानो लागिरहेछ। जो आउँछन् धारहरू प्रहार गरिदिन्छन्, जो आउँछन् धारहरू प्रहार गरिदिन्छन्, मुटु मुटु होइन अचानो लागिरहेछ, मुटु मुटु होइन अचानो लागिरहेछ। कहाँ सजाउँ तिमीलाई कहाँ राखौँ भन, कहाँ सजाउँ तिमीलाई कहाँ राखौँ भन, यो धरती यो आकाश सानो लागिरहेछ, यो धरती यो आकाश सानो लागिरहेछ। कहाँ कसरी रुझाउँ म तिम्रा यादहरू, कहाँ कसरी रुझाउँ म तिम्रा यादहरू, यो पुरै सागर पनि उभानो लागिरहेछ। वर्षौँ पछि कसैको घरमा छानो लागिरहेछ, सायद त्यसैले पुरै गाउँ बिरानो लागिरहेछ।
वर्षौँ पछि कसैको घरमा छानो लागिरहेछ, सायद त्यसैले पुरै गाउँ बिरानो लागिरहेछ। एक पाइला आकाशमा बाट उहाँले आफ्नो गजल वाचन गर्नुभयो। हामी अन्तिम गजल अब सुन्छौँ तपाईँको,
यो चाहिँ मेरो आफ्नो दाजुप्रति समर्पितै भन्न चाहन्छु म। सपना तेरा मेरा उस्तै उस्तै हुन् दाजु, सपना तेरा मेरा उस्तै उस्तै हुन् दाजु, चाहना तेरा मेरा उस्तै उस्तै हुन् दाजु। सपना तेरा मेरा उस्तै उस्तै हुन् दाजु, चाहना तेरा मेरा उस्तै उस्तै हुन् दाजु। त पनि अध्यारो धुन्थिस उज्यालो खोज्न, त पनि अध्यारो धुन्थिस उज्यालो खोज्न, त पनि अध्यारो धुन्थिस उज्यालो खोज्न। कृष्णा तेरा मेरा उस्तै उस्तै हुन् दाजु, कृष्णा तेरा मेरा उस्तै उस्तै हुन् दाजु। आँसु खोज्न म पनि आँसु मन्थन गर्छु, हाँसो खोज्न म पनि आँसु मन्थन गर्छु। कल्पना तेरा मेरा उस्तै उस्तै हुन् दाजु, कल्पना तेरा मेरा उस्तै उस्तै हुन् दाजु। तैले पनि पानी खोज्न बालुवा निचोर्थिस,
तैले पनि पानी खोज्न बालुवा निचुर्थिस कामना तेरा मेरा उस्तै उस्तै हुन दाजु सपना तेरा मेरा उस्तै उस्तै हुन दाजु।
आफ्नो दाजुप्रति समर्पित गजल हामीले अन्तिम सुन्यौँ एक पाइला आकाश भित्रबाट होइन एक पाइला आकाशमा भित्रबाट अन्तिम गजल आफ्नो दाजुप्रति समर्पित विवेक विशालुको सुन्यौँ। जस्तो अब सङ्ग्रह आकाशमा निकाल्नुको दोस्रो संस्करण पनि आउँदैछ। अब के गर्ने यो छ के गर्ने योजना छ भावी दिनहरूमा अब गजल सङ्ग्रह निकालिसकेपछि के कस्तो सोच बनाउनु भएको छ?
अब त्यो सोचहरू त अब नबन्ने होइन। सबै मान्छे एउटा संवेदनाको पुञ्ज हो। मान्छेमा अनेक किसिमका सोचहरू चाहिँ भइरहन्छन् तर समयले कसरी अब आफूसँग खेल्छ भन्ने कुरामा चाहिँ भर पर्छ रोहितजी। मैले सोचेका कुराहरू पुरा नहुन सक्छन्, मलाई समयले अन्तै मोड्न सक्छ, तर जे जहाँ जसो रहे पनि म चाहिँ साहित्यलाई माया गरिरहनेछु, गजल लेख्न पनि छोड्ने छैन, गजललाई माया गरिरहनेछु। र यो चाहिँ मलाई किन पनि भन्न मन लाग्यो भनेपछि जुन पाठकले मलाई माया गरिरहनु भएको छ, जसरी मेरो दोस्रो संस्करण पनि बजारमा अब छिटै आउँदैछ, त्यो पाठकको मायाले गर्दा नै हो। र त्यो मायाको लागि पनि मैले गजलहरू कोर्नै पर्छ र भावी दिनहरूमा मेरा यस्तै गजल सङ्ग्रहहरू पनि आउनेछन् भन्ने छ।
अब हामी ढुक्क हुनु पऱ्यो, भावी दिनहरूमा पनि तपाईँका सङ्ग्रहहरू आउँछन् होइन?
पक्का पक्का रोहितजी।
ठिक छ, आज तपाईँसँग बडो रमाइलो कुराकानी हो, अझ धेरै कुराकानी गर्ने मन थियो तर समयको पालना पनि तपाईँ हामी सबैले गर्नुपर्छ। विवेकजी, तपाईँलाई कसैले सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनु भएको होला? यति बेला यो कार्यक्रम सुनेर बस्नुभएका थुप्रै मित्रहरू हुनुहुन्छ, तपाईँले केमा सल्लाह सुझाव दिनु, केमा सम्पर्क गर्ने?
मेरो फेसबुक आइडी BOJHA 58@yahoo.com अथवा यो मेरो मेल आइडी पनि हो BOJHA 58@yahoo.com मा चाहिँ मलाई सल्लाह र सुझाव दिन सक्नुहुन्छ।
मित्रहरू, उहाँको फेसबुक र इमेल ठेगानामा तपाईँले प्रतिक्रिया दिइदिनु होला। प्रतिक्रिया दिएपछि अझ राम्रो बन्ने एक किसिमको अवसर पाइन्छ। तपाईँको प्रतिक्रियाले एउटा स्रष्टा राम्रो ठाउँमा पुग्न सक्छ। अन्त्यमा गजल बिम्ब र यति बेला रेडियो सुनेर बस्नुभएका सम्पूर्ण मित्रहरूलाई के भन्नुहुन्छ?
सर्वप्रथम त तपाईँले तपाईँको स्टुडियोमा मलाई यो स्थान दिनुभयो त्यसको लागि एकदमै धन्यवाद। अनि त्यस्तै ट्याक मेसिन मित्रलाई पनि यतिन्जेल हाम्रो साथ दिनुभयो उहाँलाई पनि एकदमै धन्यवाद। र सबभन्दा धन्यवाद श्रोताहरूलाई जसले चाहिँ यतिन्जेल यो कार्यक्रम सुनेर हामीलाई साथ दिनुभयो। र म अन्तिममा के भन्न चाहन्छु भनेपछि एक पाइला आकाशमा पढिदिनुहोस्, एक पाइला आकाशमा भित्रका कमी कमजोरीहरू औलाइदिनुहोस् र मलाई चाहिँ सुध्रिने मौका पनि दिनुहोस् र पढेर चाहिँ प्रतिक्रिया दिनुहोस्। मैले केही मित्रहरू भेटेँ जहिले चाहिँ नपढेर नै प्रतिक्रिया दिए र मैले सोद्धा उनीहरूले चाहिँ कुराकानीको दौरानमा चाहिँ धेरै कुराहरूमा चिप्ले र मैले चाहिँ के सोचेँ भनेपछि हाम्रो समाज चाहिँ नकारात्मक सोचले चाहिँ अघि बढिरहेको छ। हामीले चाहिँ कुनै पनि क्षेत्रलाई पोजिटिभली लिन सकेका छैनौँ, त्यसैले हामी सकारात्मक सोचको विकास गरौँ र सकारात्मक हौँ।
हस्, आफ्नो अमूल्य समय दिएर स्टुडियोसम्म आइदिनु भयो विवेकजीलाई धेरै धेरै धन्यवाद।
धन्यवाद तपाईँलाई पनि।
मित्रहरू, आजको वर्षमा टिकापुर कैलाली घर भई हाल काठमाडौँमा रहँदै आउनुभएका गजलकार विवेक विशालुसँग हामीले कुराकानी गऱ्यौँ। यो वर्षलाई तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुन्छ। काठमाडौँमा रेडियो बागमती एफएम 107.4 MHz, बाँकेको नेपालगञ्ज स्थित रेडियो बागेश्वरी एफएम 94.6 MHz, लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 MHz, टिकापुर कैलालीमा काइट्स एफएम 91.8 MHz र मगलसेना छामा रेडियो सोसाइटी एफएम 89 MHzको रेडियो तरङ्गमा सल्लाह सुझाव प्रतिक्रिया दिनु होला। र यो कार्यक्रममा तपाईँ गजल पठाउन चाहनुहुन्छ भने फेसबुक र इमेल मार्फत हामीलाई गजल पठाउन सक्नुहुन्छ। हाम्रो फेसबुक ठेगाना रहेको छ, तपाईँले फेसबुकमा GAJALBIMBA गजल बिम्ब सर्च गर्नुभएको खण्डमा हामीलाई भेटाउन सक्नुहुन्छ। र इमेल ठेगाना GAJALBIMBA@gmail.com गजल बिम्ब@gmail.com। यसै फेसबुक फेसबुक र इमेल ठेगानामा तपाईले गजल पठाइदिनु होला। तपाईका प्राप्त भएका गजल हामी आगामी दिनमा क्रमबद्ध रूपमा वाचन गर्नेछौं। आजको बसाई सुनेर साथ दिनुभयो त्यसको लागि तपाई सम्पूर्ण श्रोता मित्रहरूलाई धेरै धेरै धन्यवाद र विशेष धन्यवाद उत्पादन सहयोगी दिनेश प्रजापतिजीलाई। र अन्त्यमा जाँदा जाँदै हौसला बुलन्द भइदिन्छ, तिमी आउँदा सुनमा सुगन्ध भइदिन्छ तिमी आउँदा। गजलकार बाबु त्रिपाठी लेख्नु भएको दिनेश गौतमद्वारा स्वरबद्ध संगीत पुस्तक प्रसाद अथवा पुस्तक प्रसादको अर्को नाम दिनेश गौतम, यसरी हामीले चिन्छौँ। यो साङ्गीतिक गजल तपाईँका लागि राख्दै आजको बसाईबाट म तपाईँकै आत्मीय मित्र रोहित साई अनुरागी बिदाउँछु। हवस् त, नमस्कार, शुभरात्री।
तिमी आउँदा हौसला बुलन्द भइदिन्छ, तिमी आउँदा मूर्छा पर्छन् कति सासै रोकिन्छ कतिको, मूर्छा पर्छन् कति सासै रोकिन्छ कतिको, मूर्छा पर्छन् कति मूर्छा पर्छन् मूर्छा पर्छन् कति सासै रोकिन्छ कतिको धड्का।